وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. قال المعصوم عليه الصلاة والسلام: اللهم وفر بلطفك نيتي. اذان محترم، دعائے مکارم اخلاق کے اس حصے میں جناب سید سجاد علیہ الصلوۃ والسلام نیت کی نسبت مزید خداوند عالم سے التجا کرتے ہوئے دکھائی دیتے ہیں. فرماتے ہیں: بارالہ اپنی عنایت اور کرم کے طفیل میں میری نیت کو کامل نیت قرار دے، یا دوسرے الفاظ میں بارالہ میں جو بھی عمل انجام دینا چاہوں اس کی نیت خالص قرار دے. اس جملے کے اندر اگر ہم اور آپ غور فرمائیں تو دو لفظ ایسے ہیں کہ جس میں ہم اور آپ جتنا زیادہ فکر کریں اتنے زیادہ معرفِ اسلامی سے ہم اور آپ آشنا ہوں گے. یعنی ایک لفظ وفر ہے اور دوسرا لطف. اس وفر کے لفظ کو اگر ہم اور آپ لفظی طور پر تجزیہ و تحلیل کریں اس جہت سے کہ اس کے معنی کیا ہیں، مفہوم کیا ہے، اور اس دعا میں اس لفظ کا مطلب کیا ہے، اسی طرح سے لفظ لطف اس کا مفہوم کیا ہے، معنی کیا ہے، اور اس دعا میں اس سے کیا مراد لیا گیا ہے. بہت ہی مختصر انداز میں وفر کو اگر ہم اور آپ لغت کے لحاظ سے، یعنی عربی لغت کے لحاظ سے دیکھنا شروع کریں تو وفر کے علماء نے دو معنی کیے ہیں لغت کے لحاظ سے، اور انہی دو معنی کو اس دعائیہ کلمے کے اندر اور دعائیہ جملے میں اگر ہم اور آپ سامنے رکھیں اور ترجمہ کریں تو دونوں لحاظ سے ترجمہ اور مفہوم مناسب نظر آتا ہے. وفر، ایک مرتبہ اس کے معنی جو کیے جاتے ہیں وہ ہے اکمال اور اتمام، یعنی کسی شے کو کمال پر پہنچانا، کسی شے کو تمام کرنا، یعنی اتمام پر پہنچانا. علمی اصطلاح میں اگر اس معنی کو دیکھا جائے تو کہا جاتا ہے کہ یہ معنی متعدی معنی ہے. متعدی کے مقابلے پر ایک مرتبہ لازم کے معنی آیا کرتے ہیں. مثلا اسی جو ہے وفر کو اگر ہم اور آپ ملاحظہ کریں کہ جو علمی اصطلاح میں باب تفعیل سے ہے، صیغہ امر ہے کہ جس کے معنی میں نے ابھی آپ کے سامنے کیے، کمال پر پہنچانا، تکمیل پر پہنچانا، اتمام کرنا. لیکن اگر لازم کے معنی کیے جائیں تو اس سے مراد یہ ہوگا कि किसी शय का कामिल हो जाना, ना कमाल पर पहुंचाना उस शय को, या दूसरे अल्फाज में किसी शय का तमाम हो जाना, ना ये कि जो है उसे इतमाम पर पहुंचाना। इतमाम पर पहुंचाना मुतादी के माना है, लेकिन एक शय का तमाम हो जाना ये लुजूम के माना है, यानी लाजिम के माना है। हमें ज्यादा इस इल्मी बहस में नहीं जाना, बल्कि हमें और आपको जो है यहां पर मासूम के हवाले से कि मासूम ने इस जुमले से खुदावंद आलम से क्या इल्तिजा फरमाई है, ताकि हम और आप इस जुमले के जरिए से इस मुख्तसर सी नशिस्त में जो हासिल कर सकते हैं वो हासिल करें, ताकि हम और आप खुदावंद आलम से इल्तिजा कर सकेंगे जिस तरह से हमारे और आपके मौला सैयद सज्जाद अलैहिस्सलाम ने इल्तिजा फरमाई। कि ये इल्तिजा बाइस बनती है कि हम और आप खुदावंद आलम से नज़दीक से नज़दीक हों। जितना इंसान अपने मौला से नज़दीक होता है, उतना ही मौला उसकी निस्बत नज़दीक होता है। मुमकिन नहीं कि एक तरफ नज़दीक हो और दूसरा तरफ दूर हो, नहीं, बल्कि दूसरा तरफ भी नज़दीक होगा। शर्त यह है कि एक तरफ एक जानबी यानी हमारी जानिब से नज़दीकी हो, पेशकदमी हो, खुदावंद आलम हमसे बहुत सुरअत के साथ यानी हमारी निस्बत से कि जो सुरअत है उससे कहीं बालातर सुरअत खुदावंद आलम दिखाता है हम तक पहुंचने के लिहाज से। खुदा ये कहता है कि ए इंसान, ए मेरे बंदे, एक कदम आगे बढ़, मैं चंदिन कदम आगे बढ़ूंगा। लिहाजा अव्वलिन शर्त यह है कि हम और आप मारिफत के साथ इन दुआया कलिमात को कि जो सैयद सज्जाद अलैहिस्सलाम की जबान पर जारी हुए, अपनी जबान पर जारी करें, ताकि वो कुर्ब के जो मुनाजात इलाहिया और इस किस्म की दुआओं के जरिए से हासिल होता है हमें भी हासिल हो। खुलासा कलाम, अगर हम और आप इस वफ़िर को मुलाहिजा करें कि जो बाबे तफ़ील से है, इसके माना इस दुआ के अंदर यूं है, अल्लाहुम्मा वफ़िर बिल्लुत्फ़ का नियति बारेलाहा, मेरी नियत को अपने लुत्फ के साये में यानी अपनी मेहरबानी और इनायत के तुफ़ैल में कामिल फरमा। इस लफ्ज वफ़िर के एक और माना भी हैं, वो माना हिफाजत के हैं। अगर हिफाजत के माना को मलूज़ खातिर रखकर तर्जुमा किया जाए मासूम के इस दुआया जुमले का, तो कुछ इस तरह से होगा, अल्लाहुम्मा वफ़िर बिलुत्फ़ का नियति यानी बारेलाहा, मेरी नियत को अपनी इनायत के तुफ़ैल में हिफाजत से रख, महफूज रख। लेकिन किस चीज़ से महफूज रख? ला महाला, कोई ना कोई चीज़ तो होगी। अगर आपको याद हो कि पिछले मुख्तलिफ दुरूस के दौरान और इस दुआ की तफसीर के दौरान हमने आपकी खिदमत में अर्ज़ किया था, ख़ास तौर पर वहाँ पर कि जहाँ पर जनाब सैयद सज्जाद ने इससे पहले नियत को इस उन्वान से खुदावंद आलम से तकाजा किया कि मेरी नियत को कामिल नियत करार दे, अहसन नियत करार दे, वहां पर हमने अर्ज किया था आपकी खिदमत में कि नियत किस लिए इंसान करता है और हसन नियत अहसन नियत से मुराद क्या है। तो मुख्तसर ये कि अहसन नियत से मुराद, और इसी तरह से यहां पर वफ़िर यानी हिफाजत कर मेरी नियत की, किस चीज से महफूज रख, रियाकारी और एक ऐसी चीज से कि जो तेरे अलावा किसी और के लिए मैं अंजाम देना चाहूं। बहरेला मेरी नीयत को खालिस नीयत करार दे, मेरी नीयत की हिफाजत कर रियाकारी से, यानी मैं जिस नीयत को अंजाम देना चाह रहा हूं किसी अमल को अंजाम देने के लिए, वो नीयत मेरी साफ पाक और शफाफ हो। बिल्कुल इसी तरह से अगर हम और आप लुत्फ को मुलाहिजा करें तो लुत्फ के भी दो माना हैं कि जैसा कि मैंने आगाज कलाम में आपकी खिदमत में अर्ज किया, लुत्फ के एक मर्तबा माना नरमी और मुलायमत के हैं, लेकिन एक मर्तबा हमें लुगत अरब के अंदर एक दूसरे माना भी मिलते हैं, वो है बारीकी और नजाकत। अगर बारीकी और नजाकत के लिहाज से अगर हम इसके माना करें तो फिर माना यूं होंगे, बारेला मेरी नीयत को सही और दकीक अंदाज में कामिल करार दे। अजीब जो है तर्जुमा है, लेकिन अगर हम और आप इसी तर्जुमे को मुलाहिजा करें और उसके बाद तज्जिया और तहलील करें जनाब सैयद सज्जाद के इस जुमले की मारिफ इस्लामी की रोशनी में, और खुसूसन अखलाक के जो अखलाक इस्लामी हैं, और वो भी खासुल खास वो अखलाक इस्लामी कि जो दुआ में काम आता है, वो क्या है कि मुमकिन नहीं खुदावंद आलम किसी की मदद करे, या दूसरे अल्फाज में कि जब हम और आप खुदावंद आलम से तौफीक तलब करते हैं तो खुदावंद आलम ऐसा नहीं कि हर कस और नाकस को तौफीक अता करे, तौफीक तवज्जो के साथ मुलाहिजा करें, तौफीक सिर्फ और सिर्फ उस शख्स को खुदावंद आलम की जानिब से नसीब होती है कि जो पेश कदम हो तौफीक लेने के लिए। लेकिन अगर एक मर्तबा कोई शख्स तौफीक का मुतमन्नी ना हो, मैं नहीं चाहता तौफीक लेना, मैंने अपने अंदर वो चीज ईजाद नहीं की कि जो तौफीक को लेकर आए, खुदावंद आलम के अस्मा में से एक इस्म बिनामे सलाम है, होवल मलिकुल कुद्दूस सलाम, वो मलिक है, कुद्दूस है, सलाम है। अजीजों, यहां पर हम चंद दकीकों के लिए तवक्कुफ करेंगे। सलाम से मुराद क्या है? खुदावंद आलम का नाम सलाम क्यों? एक या दो जुमले में, सलाम यानी खुदावंद आलम जाती तौर पर सलामती का हामिल है। भला मुमकिन है कि एक जात सलामती ही सलामती हो, उसकी जात से गैर सलामती वाली चीज वजूद में आए, या दूसरे अल्फाज में खुदा की निस्बत अगर कोई बंदा ये तसव्वुर करे कि खुदावंद आलम उसके लिए खैरखा नहीं है, नऊज़ु बिल्लाह, सलामती नहीं चाहता, तो ये बेजा तसव्वुर है उस शख्स का। खुदावंद आलम हमेशा हर दम हर लहजा हर इंसान के लिए तौफीक को चाहता है, सलामती को चाहता है, इसलिए कि जाती तौर पर वो सलामती का हामिल है। मुमकिन नहीं कि सलामती के अलावा कोई और चीज का तालिब हो अपने बंदे से। लेकिन बरखिलाफ ये बंदा, क्योंकि अपने खुदा की इस इनायत, इस करम, इस रहम और इस रऊफियत को दर्क नहीं करता, एहसास नहीं करता, इसकी मारिफत उसे हासिल नहीं होती, लिहाजा खुदावंद आलम मुख्तलिफ अंदाज में, मुख्तलिफ औकात में, मुख्तलिफ तरीकों से इस शख्स को तौफीक देना चाहता है, लेकिन ये खुद नहीं लेता। बस मालूम ये हुआ कि जो शख्स अपने आप को आमादा ना करे तो वो मलामत ना करे खुदा की निस्बत खुदा की जात पर कि खुदावंद आलम उसे तौफीक से नवाजना नहीं चाहता। खुदावंद आलम हमेशा हर एक को तौफीक देना चाहता है, लेकिन शर्त यह है कि इंसान खुद आगे बढ़े। खुदावंद आलम ने इंसान को साहिब इख्तियार और इरादा और शुऊर करार दिया है। ऐ इंसान, अपने इरादे और इख्तियार से तमन्ना कर, एक मरतबा अगर दिल और जान से तू कहेगा या अल्लाह तो खुदावंद आलम तुझे लब्बेक जरूर कहेगा। खुदावंद आलम कहेगा हां मैं हाजिर हूं। लब्बैक एक मर्तबा बंदे से होता है और एक मर्तबा खुदावंद आलम की जात से होता है। लिहाजा मुमकिन नहीं कि एक तरफ से आवाज आए और दूसरी तरफ से जवाब ना आए। खुदावंद आलम अपने तौर पर यानी फितरी और तबीई तौर पर हर इंसान को पुकारता है। अब खुदावंद आलम इंसान से कहता है कि ए इंसान तू मुझे पुकार, उदऊनी अस्तजिब लकुम, मुझसे मांगो, मुझे पुकारो, मैं तुम्हें जरूर जवाब दूंगा। ए इंसान एक मरतबा दिलो जान से कह लब्बैक, खुदावंद आलम जरूर तुझे कहेगा लब्बैक। अगर तू हाजिर है तो तेरा मौला भी हाजिर है। शायद जनाब सैयद सज्जाद अलैहि सलाम ने इस जुमले के अंदर जो दुआ और इल्तिजा फरमाई है उससे मुराद यही हो कि बारे लाहा मेरी नीयत को अपनी नरमी और मेहरबानी के साए में, अगर हम लुत्फ के माना नरमी और मेहरबानी के करें और अगर हम लुत्फ के माना दिक्कत नजाकत और बारीकी के करते हैं तो माना इस तरह से होंगे, बारेलाहा मेरी नीयत को सही और दकीक अंदाज में कामिल करार दे। और बिल्कुल इसी तरह से वफिर के माना अगर हम जो है हिफाजत के करते हैं तो माना इस तरह से होंगे, बारेलाहा अपने लुत्फ करम के साए में मेरी नीयत को महफूज रख। किस चीज से? रियाकारी से, दिखावे से, हवा हवस की और ख्वाहिशात की गुलामी से। यहां पर आखिर मतलब इस हवाले से कि नियत की तकमील और इत्माम की अलामतें क्या हैं ताकि हम और आप आसानी से पहचान सकें। अगर कोई शख्स ये जानना चाहता है हम में से आप में से कि नियत किस तरह से हमारी कामिल हुई, किस तरह से कंप्लीट हुई, कि जिस तरह से जनाब सैयद सज्जाद अलैहि सलाम ने इस दुआ में तकाजा किया है, सबसे पहले इसकी अलामत इंसान का पाक दिल होना है, इंसान का मुखलिस होना है। अजीजों जब तक हम और आप अपने अमल की बुनियाद खुलूस पर ना रखें हत्ता नियत, मुमकिन नहीं एक इंसान अपनी नीयत के कमाल को और उसके इत्माम को पहचान सके। लिहाजा अजीजों हमें और आपको ये जानने की जरूरत है कि हम और आप किस इरादे से किस नीयत से फलां काम को अंजाम देना चाहते हैं। खुसूसी तौर पर रिजाए इलाही खुलूस की अव्वलीन शर्त है और जब इंसान अपने खुलूस को पहचानता है नीयत को और इरादे के लिहाज से तो फिर वो ये जान ले कि इंशाअल्लाह खुदावंद आलम ने उसकी नीयत को कामिल नीयत करार दिया है। इसी तरह से हमें एक और चीज मिलती है निशानी के हवाले से, वो क्या है कि अगर हम और आप ये जानना चाहें कि नीयत हमारी कामिल है या नहीं, कि जिस तरह से हम और आप इल्तिजा करें इसी जुमले को दोहराएं अपनी जबान पर लेकर आए मुनाजात के वक्त, तो दूसरी निशानी यह है कि खासान खुदा मर्दान इलाही اہل ایمان و اہل تقویٰ ہمیشہ ان کے دل میں یہ آرزو رہتی ہے عزیزوں کہ وہ مجاہدین در راہ حق کی خدمت کریں، ان کا ساتھ دیں، ان کی نصرت کریں، ان کی یاوری کریں۔ عین ممکن ہے کہ شاید وہ صاحبان ایمان، صاحبان تقویٰ جسمانی لحاظ سے، بدنی لحاظ سے ناتوان ہو، لیکن دل میں آرزو رہتی ہے کہ بار الہ میں تیری راہ میں جہاد کرنے والوں کا ناصر قرار پاؤں، تو مجھے توفیق دے۔ ولو انسان بستر پر ہے جسم کی ناتوانی کی وجہ سے، لیکن یہ آرزو دلیل ہے، نشانی ہے، علامت ہے کہ یہ شخص اپنی نیت کے لحاظ سے، اس کام کو انجام دینے کے لحاظ سے کامل ہے، کہ خداوند عالم نے اس کی اس نیت کو محفوظ رکھا ہے ریاکاری سے۔ اسی طرح سے ایک علامت اور ہے، وہ علامت کیا ہے؟ وہ علامت یہ ہے کہ ہر وہ شخص کے یہ جاننا چاہتا ہے کہ اس کی نیت کامل ہے اور تمام ہے، تو پھر یہ ملاحظہ کرے کہ اس کی زندگی کے اندر جتنے بھی موڑ آتے ہیں، جتنے بھی نشے و فراز آتے ہیں کسی بھی عمل کو اور کام کو انجام دینے کے لیے، ان تمام زاویوں کو، ان تمام موڑ کو، ان تمام نشے و فراز کو ملاحظہ کرے کہ آیا کس راستے پر منتہی ہو رہے ہیں، کس مقام پر اور ہدف پر منتہی ہو رہے ہیں۔ اگر وہ راستہ اور ہدف اور مقصد سعادت مندانہ ہے تو فوراً حساب کر لے کہ اس کی نیت کامل ہے۔ دوسرے الفاظ میں خداوند عالم ایسے شخص کو مختلف سعادت مندانہ کام انجام دینے کی توفیق دیتا ہے کہ جس کی نیت کامل ہو۔ اگر ہم اور آپ کسی بھی عمل کو انجام دینے کے لیے جب نیت و ارادہ کرتے ہیں اور کامل ہو، تو یاد رکھیں عزیزوں، وہ ایک کام تو انجام پاتا ہے، اس کے ساتھ ساتھ مختلف دوسرے ایسے کام انجام پاتے ہیں کہ جس کی بنیاد رضائے الہی پر ہوا کرتی ہے۔ آخر مطلب میں دو جملے اسی سے منسلک ہیں، وہ میں آپ کی خدمت میں عرض کر دیتا ہوں، زیادہ اس میں وضاحت کی ضرورت نہیں، مگر یہ کہ جو ہے ہم اور آپ توجہ کریں۔ معصوم فرماتے ہیں اس کے بعد، وصح بما عندك یقینی، بار الہ میرے یقین کو اپنی عنایت اور کرم کے طفیل میں صحیح قرار دے، یعنی صحت یقین کی التجا ہے۔ عجیب ہے، ایک مرتبہ یقین ہے اور ایک مرتبہ صحت یقین کی التجا ہے۔ اگر آپ کو یاد ہو اور فراموش نہ کیا ہو کہ دعائے مکارم اخلاق کے بالکل آغاز میں ہمارے اس معصوم نے، ہمارے اس مولا نے یقین کی التجا کی تھی خداوند عالم سے، افضل یقین کہتے ہوئے، اور اب یہاں پر اس مرحلے میں آ کر فرماتے ہیں صح بما عندک یقینی، بار الہ میرے یقین کو صحیح قرار دے۔ صحیح یقین سے کیا مراد ہے؟ معصوم یعنی چھٹے امام صحت یقین کی نشانی بتلاتے ہیں۔ میں بجائے اس کے کہ جو ہے آپ کے سامنے عربی کلام معصوم کا پڑھوں، صرف اکتفا کروں گا ترجمے پر، اور ہم اور آپ غور کریں کہ صحت یقین سے کیا مراد ہے۔ معصوم فرماتے ہیں، ایک صاحب اسلام شخص کے یقین کی صحت و سلامتی یہ ہے کہ وہ خدا کی ناراحتی کے عوض میں لوگوں کو خوشحال نہ کرے، اور لوگوں کو ایک ایسی چیز کی نسبت مورد ملامت قرار نہ دے کہ جو خدا کی جانب سے اسے نہ ملی ہو۔ بس معلوم یہ ہوا کہ صحت یقین سے مراد ہر آن ہر لحظہ ہماری اور آپ کی توجہ خدا کی جانب ہو۔ وَاسْتَصْلِحْ بِقُدْرَتِكَ مَا فَسَدَ مِنِّي، اس کے بعد جناب سید سجاد اس جملے کو دعائیہ انداز میں، کہ جو مربوط ہے انہی ما سبق دو جملوں کے ساتھ، لیکن اگر ہم منفرد اس جملے کو بھی پڑھنا چاہیں اور سمجھنا چاہیں تو اس کا خلاصہ یہ ہوگا، ترجمہ اس کا تحت اللفظی یہ ہے، بار الہ اپنی قدرت کاملہ کے ذریعے میرے ناقص اعمال کی اصلاح فرما۔ کیا مطلب؟ مطلب ایک یا دو جملے کے اندر، وہ یہ کہ جناب سید سجاد علیہ السلام اس دعا کے ذریعے سے خداوند عالم سے یہ التجا کر رہے ہیں، بارے لہا میں جس عمل کو بھی انجام دوں معرفت اور شناخت کے ساتھ انجام دوں. عزیزوں، جب بھی ہم اور آپ عمل انجام دیں، لیکن اگر خدا نخواستہ اس عمل کے نسبت ہم اور آپ عارف نہیں ہیں، عالم نہیں ہیں، جانتے نہیں ہیں، تو یقین جانیں، چاہے میں آپ سے کہوں یا نہ کہوں، آپ خود سوچیں اس چیز کو کہ جس عمل کو ہم انجام دینے جا رہے ہیں، اگر اس کی حت المقدور شناخت ہمارے پاس نہیں ہے، کامل طور پر معرفت ہمیں حاصل نہیں ہے، تو اس کا نتیجہ نہیں معلوم کیا ہوگا. یہ نہیں معلوم میں نے کیوں کہا؟ اس لیے کہ جو کیا ہے، عین ممکن ہے کہ شاید خداوند عالم قبول کرے، عین ممکن ہے کہ قبول نہ کرے. کیونکہ جو ہے جس عمل کو بھی ہم انجام دیں گے اور اس کی اگر معرفت حاصل نہ ہو تو وہ کمال پر نہیں پہنچتا. ہاں، خداوند عالم رحیم ہے، کریم ہے، رؤوف ہے، لیکن خود جناب سید سجاد علیہ الصلوۃ والسلام کا یہ جملہ بتلاتا ہے کہ انسان کو چاہیے کہ خداوند عالم سے التجا کرے کہ اس کے جتنے بھی احکام ہیں اس کی نسبت پہلے معرفت حاصل کریں اور اس کے بعد اقدام کریں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.